نحمده ونصلي على رسوله الكريم أما بعد. قال الله تعالى في قرآنه المجيد: فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا مولانا محمد مدن الجود والكرم، اللهم صل على سيدنا مولانا محمد وعلي والفضل الله، اللهم صل على سيدنا مولانا محمد وعلي أصحابه وبارك وسلم. أما بعد، جیسے پچھلے ہفتے بھی ایک حدیث کا مفہوم بیان کیا جا رہا ہے، ابھی وہ مکمل نہیں ہوئی، تو آج پھر اس مضمون کو پھر آگے چلاتے ہیں. لیکن تسلسل قائم کرنے کے لیے اور کچھ حضرات جو پچھلے مجالس میں نہیں تھے وہ بھی اس کو سمجھ سکیں اور ہم بھی اپنا سبق پکا کر لیں اور اس کو دوبارہ دہرا لیں، تو ہم انشاءاللہ شروع سے اس حدیث کا مختصر طور پر بیان شروع کرتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم اور حضرت سلمان فارسی کسی جگہ پر تشریف لے جا رہے ہیں، راستے میں بچوں کو دیکھتے ہیں، کہ بچے جو ہیں میدان میں کھیل رہے ہیں ریت کے ساتھ. آپ صلی اللہ علیہ وسلم ایک دم بیٹھ جاتے ہیں اس حیثیت میں کہ بڑے غور سے ان بچوں کو دیکھنا شروع کرتے ہیں. اسلام فارسی رحمۃ اللہ علیہ رضی اللہ تعالیٰ بھی بیٹھ جاتے ہیں. آپ کچھ دیر کے بعد نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ سلمان، مجھے بچوں کی پانچ عادتیں بہت پسند ہیں. پھر فرمایا کہ اس میں سے پہلی عادت یہ ہے کہ بچے جو ہیں مٹی میں کھیلتے ہیں اور مٹی کو پسند کرتے ہیں. مٹی میں کھیلنا مجھے اس لیے پسند ہے ان کو کہ مٹی کے اندر عاجزی ہے، انکساری ہے، تواضع ہے، تو مجھ محمد صلی اللہ علیہ وسلم کو تواضع اور عاجزی بہت پسند ہے. ارشاد فرماتے ہیں کہ عاجزی جو ہے میرا زیور ہے. یہ آپ کی ایک عظیم پسند تھی اخلاق حسنہ کی، اخلاص حمیدہ کی، تواضع، عاجزی، انکساری. اس کا در بلندی پہ ہونے کے باوجود بھی امام الانبیاء حبیب رب العالمین بادس خدا بزرگ تو ہی قصہ متصر، جہاں الفاظ ختم ہو جائیں وہاں سے میرے نبی کی تعریف شروع ہوتی ہے، اور اس ذات کی تعریف کرنے والا جس کی خدا خود ہو اور جس کو اپنے کلام میں بند کر دے، جس کی تلاوت پوری کائنات کرے، تو دوسرے لفظوں میں کہ پوری کائنات میرے نبی کی طرح تعریف کرے الحمد للہ. اس درجے پر جو مقام ہو، لیکن عادت تواضع کا پسند ہو، صرف پسند ہی نہیں باتم آپ کے موجود تھی. مدینہ منورہ کی ایک خاتون تھی، دماغی طور پہ کمزور تھی، تو بس ان کا عادت تھی کہ وہ کسی نہ کسی کو پکڑ کے گفتگو شروع کر دیتی تھی، بس ان کی گفتگو ختم ہی نہیں ہوتی تھی. بعض ہوتا ہے نا ایسا آدمی تو کوئی جان بچاتا تھا, ہر آدمی کو ادھر نکل گیا, دیکھا وہ آ رہی ہے تو ادھر بھاگ گیا, سلپ کر جاتے تھے لوگ, عورتیں بھی مرد بھی, کہ بابا جی پکڑ لے گی تب جان نہیں چھوڑے گی. بعض لوگ ہوتے ہیں ایسے, آپ کے جاننے والے میں ہوں گے ماشاء اللہ, ادھر ادھر سلپ کر جاتے ہیں لوگ, بندہ آ گیا نہ سوچ رہا ادھر ہو جاؤ, تو ہر آدمی بچتا تھا. تو ایک دفعہ نبی کریم صلی اللہ علیہ وسلم سامنے آ گئے, تو کہنے میں نے آپ سے بہت باتیں کرنی ہیں. تو آپ صلی اللہ علیہ وسلم, ہاں کریں باتیں جو کرنی ہے. کہتے ہیں بیٹھے, کہتے ہیں یہاں نہیں بیٹھنا, سب دیکھ رہے ہیں, ادھر چلیں وہاں بیٹھیں گے. چلو راز کی بات, میدان میں لا کے بٹھا دیا. سخت دوپہر اور اندازہ لگائیں گرمی کی شدت, آگ برسی زمین آسمان سے. لیکن میں نے یہاں بیٹھ کے بات کرنی ہے, میرے آقا وہیں بیٹھ گئے. سبحان اللہ, یہ ہے مٹی کی تواضع, وہیں بیٹھ گئے مٹی پہ اسی طرح. اب وہ لگی رہی کدھر کی پاپ, پتہ نہیں کیا کیا باتیں جو کرتے ہیں, جیسے ان کے دماغ بیچاروں کو تھوڑے ایسے ہوتے ہیں. آپ بھی بیٹھے سنتے رہے, آرام سے سنتے رہے. سارے صحابہ جو تھے وہ بہت پریشان, کہ اب اس کی جان کیسے چھوڑائیں, تو اس قدر گرمی میں کیا حال ہوگا نبی پاک صلی اللہ علیہ وسلم کا. گھنٹوں گزر گئے, وہ لگی ہوئی اپنے, جب تک اس نے خود بس نے کیا میرے آخر نہیں اٹھے اسے بس, وہیں تشریف رکھی. جب چلے گئے تو صحابہ آئے بھاگ کے, کہ یار اس نے حکم فرمایا ہوتا تو یہ تو بیچاری دماغ سے خراب ہے, اس کو ہٹا دیتے. کیا جواب دیا آپ نے؟ بھی فرمایا کہ بھائی اس کی کوئی سنتا ہی نہیں, اگر میں بھی نہیں سنوں گا تو پھر بیچاری کہاں جائے گی؟ یہ ہے اخلاق جو مسلمانوں کو ہونا چاہیے میرے بھائی. تو تواضع اس کو کہتے ہیں. اس میں یہ میرا زیور ہے اللہ کے نبی صلی اللہ علیہ وسلم. تو یہ مٹی ہے, مٹی میں تواضع انکساری ہے, جس وجہ سے اللہ کے نبی نے بچوں کی اس عادت کو محبوب کیا. جو بھی سرکار دوستوں کا محبوب بننا چاہتا ہے اس کو اپنے اندر سے یہ چیز فخر نکالنا ہوگا. یہ چیز ہے, فخر کو تو باہر کرنا ہی ہوگا. اللہ کے نبی ارشاد فرماتے ہیں کہ اللہ تعالیٰ نے مجھے وحی نازل کی اور اس میں فرمایا وحی کے اندر کہ سب بندوں کو چاہیے کہ تواضع اختیار کریں. خصوصی کے لفظ نازل یہ مسلم کی حدیث ہے صحیح, کہ اللہ سبحانہ تعالیٰ نے مجھ پر وحی نازل فرمائی اور فرمایا کہ سب آدمیوں کو چاہیے کہ تواضع اختیار کریں, یہاں تک کہ کوئی بھی آدمی ایسا نہ رہے جو فخر کرنے والا ہو. اسٹینڈرڈ دیے ہم نے دوستوں, بات بہت بڑی ہے, آگے چلنا ہے ہم نے, لیکن اس سے اندازہ آپ لگا لیں کہ پورے دین کے جب بنیاد بنتی ہے انسان کی کس پہ بنتی ہے؟ تواضع پر, تواضع پر بنتی ہے. تواضع کے مقابلے میں کیا لفظ ہے؟ کبر, تکبر جس کو ہم کہتے ہیں. جب تک تکبر ختم نہیں ہوگا انسان کا کام نہیں بنتا. شیطان بھائی دیکھیں آپ کتنی بڑی مثال اللہ پاک نے قائم فرمائی ہے شیطان کی, کیا کچھ نہیں تھا اس میں, کون سی صفت موجود نہیں تھی اس کے اندر, آپ یہ دیکھیں کس درجے کا چیز تھی وہ. تو کس چیز نے اس کو مارا؟ صرف ایک چیز نے, اور کیا تھا؟ کبر تھا. ملون کر دیا, لانتی کر دیا, درگاہ بارگاہ کر دیا, اس کو ختم کر دیا, دشمنا دیا, صرف ایک چیز نے. وہ کیا چیز تھی؟ کبر. مجھے ایک شعر یاد آ رہا ہے پنجابی کا, اس وقت شاید پورا پڑھ جاؤں, اس کے مضمون مجھے بہت پسند تھا شعر کا. پھلاں وچوں عطر بنا, میں اس کا ترجمہ کروں گا آپ سمجھ جائیں گے. پھلاں وچوں عطر بنا, عطر وچوں کڈ دریا. پھلاں وچوں, پھلاں دا توں عطر بنا, پھلاں وچوں کڈ دریا, دریا وچ رج رجنا, دریا وچ رج رجنا, ماچھیاں وانگوں تاریاں لا, پھر بھی تیری, پھر بھی تیری اللہ اکبر بو نہیں مرنی, پھر بھی تیری بو نہیں مکنی, پہلا توں اللہ اکبر پہلا توں اپنی میں موکا. اب اس کا ترجمہ کر دوں آپ, بڑے عارف صوفی عارف ان کا شعر ہے, کہتے ہیں کہ تو سارے زمانے کے پھولوں کو جمع کر, ان پھولوں سے تو عطر کو بنا, عطر بنا, اور اتنا عطر بنا کہ وہ دریا بن جائے, عطر کا دریا بن جائے, عطر کا پورا دریا ہو, پھر اس دریا کے اندر تو دل کھول کے نہا, رج رج نہا جتنا نہا سکتا ہے, بلکہ ایسا نہا کہ جس طرح مچھلی نہاتی ہیں, ڈبکیاں مارتی ہیں اس دریا کے اندر, تو اس خوشبو کے دریا کے اندر اس طرح نہا جس طرح مچھلیاں نہاتی تھیں. لیکن کہتے ہیں افسوس یہ ہے اس دریا میں نہانے کے بعد بھی تیرے اندر جو بدبو ہے نا وہ ختم نہیں ہوگی, وہ اس وقت ختم ہوگی جب تیری میں ختم ہو جائے. اور یہی قرآن کہتا ہے, یہ نبی پاک فرماتے ہیں, یہ اتنی بڑی چیز ہے کہ دریا سے مراد کیا لیا ہے صوفی نے, کہ جتنی بھی تو کوالٹیز پیدا کر لے اپنے آپ میں, بھر جاؤ کوالٹیوں کے ساتھ, جو کچھ بھی تیرے اندر آ جائے, کتنی صفتیں تیرے میں آ جائیں, لیکن بو نہیں ختم ہوگی تھی اندر, تیر اسی طرح ہے, بے شک تو کچھ کر, عابد بن, زاہد بن, جو کچھ بن سکتا ہے بن جا, لیکن جب تک تیرے اندر سے تیری توازن نہیں آئے گا, تکبر نہیں نکلے گا, تو انسان بن ہی نہیں سکتا. تو یہ پہلی بچوں کی عادت تھی, جتنا بڑا اللہ کے نبی نے ہمیں اس کے ذریعے سبق دیا. دوسری عادت فرمایا جو بچوں کی تھی وہ کیا, کہ مٹی میں کھیلتے ہیں بچے, دن ہوتا ہے تو آ جاتے ہیں مٹی کے اوپر, خوب اپنے محلات بناتے ہیں, اور شام جب ہونے لگتی ہے تو ان محلاتوں کو جو سارے دن میں انہوں نے بنائے تھے, سجائے تھے, شام کے ساتھ ہی جیسے سورج غروب ہوتا ہے وہ سب کچھ چھوڑ کے چلے جاتے ہیں اور جا کے اپنی ماں کی آغوش میں لیٹ جاتے ہیں. یہی تھا نا دوسری عادت. تو یہ اتنے خوبصورت رنگ کے اندر بچوں کی اس عادت میں دو چیزوں کی حقیقت ہمارے سامنے آئی ہے, ایک زندگی کی اور ایک دنیا کی. کیا انداز ہے پیارے نبی صلی اللہ علیہ وسلم کو سمجھانے کی, امت کو دیکھیے آپ کس نے خوبصورت انداز سے قرآن کو بند کر دیا ان چیزوں کے اندر. بچوں کی عادتوں میں قرآن تفسیر پر پوری اتر جاتی ہے انسان کی, کہ زندگی حقیقت کیا ہے. شاید اس بچوں کی عادت سے آپ دیکھیں کیا خوبصورت ریفلیکشن اور کتنا بہترین منقص کیا, ترجمانی کی ہے اس بچوں کی عادت میں, کہ زندگی جو ہے اس کا معاملہ اتنا ہی ہے صرف ہمارا, اس طرف اتنا ہی ہے. غور کر لیں اللہ کے نبی فرماتے ہیں کتنا ہے, کہ جیسے صبح سورج طلوع ہوتا ہے اور شام کو غروب ہو جاتا ہے, ڈیوریشن لائف اتنی ہے انسان کی, جس کو ہم 60 سال, 70 سال, 80 سال, 50 سال, 100 سال بڑے لگتے ہیں, سال بہت زیادہ لگتے ہیں ہمیں, بھائی اتنے سال ہو گئے, اتنے سال ہو گئے, 90 سال کے, یہ 60 سال کے, لیکن زندگی کے ڈیوریشن صرف اتنے ہی ہے کہ جیسے صبح کے وقت سورج چڑھتا ہے اور شام کو غروب ہو جاتا ہے. حقیقت یہی ہے, جو انسان مرتا ہے نا تو بعض حدیث میں آتا ہے اس کو وقت بھی یہی دکھایا جاتا ہے کہ غروب آفتاب ہو رہا ہے, مغرب آ رہی ہے اور اثر جو ہے وہ جا رہا ہے. ہو سکتا ہے یہ حقیقت وہی دکھائی جا رہی ہو کہ زندگی تو تیری اتنی تھی, اور دنیا کی حقیقت کیا بتائی, دنیا اس چھوٹے سے وقت کے اندر ہم کیا کرتے ہیں, دنیا ہم کیا کرتے ہیں, اس دنیا کی طرف لگے رہتے ہیں, محلہ اور جناب دنیا کی ساری آسائشوں کو جمع کرنے میں وقت لگاتے ہیں, پریشانی بھی اسی وجہ سے, مصیبت بھی اس وجہ سے. ہوتا کیا ہے کہ جب غروب آفتاب ہوتا ہے انسان کی زندگی کا, سب کچھ وہیں چھوڑ جاتا ہے, وہیں وہیں پڑا رہتا ہے. بی بی عائشہ صدیقہ رضی اللہ فرماتی ہیں کہ اس کو تو پھر وہی جمع کرے گا, اس کو ضرورت سے زیادہ وہی شخص جمع کرے گا جس میں عقل نہیں ہوگی. حدیث ہے کہ وہی احمد کے حدیث سے کہتے ہیں, پھر وہی آدمی جمع کر سکتا ہے کہ اتنا بڑا سمجھ رکھنے کے باوجود بھی وہ پھر بھی اس کو جمع کرنے میں لگا ہے تو چھوڑنا ہی نہیں. اور جس وقت انسان چلا گیا اتنی چھوٹی سی دیر کے اندر, وہ تو جس طرح وہ چھوڑ کے چلا گیا اپنے محلات, تو بس پھر آدمی یہی کہتا ہے یار گیا, کبھی اس کی جوتی کو دیکھتا ہے, کبھی اس کو بسترے کو دیکھتا ہے, کبھی اس کی اولاد کو دیکھتا ہے, کبھی اس کے کپڑوں کو دیکھتا ہے. وہی الماری تھی اس کھولتے تھے, وہی جگہ تھی جہاں بیٹھتے تھے, وہی کپ ہے جس پہ چائے پیتے تھے. ایک کہانی بن جاتی ہے انسان کی, اس کی ایک چیز گواہی دینے لگتی ہے کہ آدمی کتنی دیر یہاں رہا, کتنی چیزیں چھوڑ جاتا ہے, ایک چیز بھی تو ساتھ نہیں جاتا. تب میرے بھائی اس کو حقیقت کو انسان جو سمجھ جائے الحمدللہ, اس کی زندگی بہت سہل ہو جاتی ہے اور آخرت بھی بہت سہل ہو جاتی ہے. دنیا جو ہے بھائی, یہ بہت زندگی اور دنیا ये बहुत थोड़ा वक्त है, बहुत थोड़ा वक्त है, याद रखें। ये दुनिया भी और वो दुनिया भी माल से बेहतर नहीं होगी, आमाल से बेहतर होती है, याद रखें। हम माल से कोशिश करते हैं कि भाई ये सुखी हो जाएंगे, कुछ हमारा फला हो जाएगा, ये हो जाएगा, क्या क्या अल्लाह की इबादत को छोड़ते हैं, कैसे कैसे हम फ्रॉड करते हैं, कैसी कैसी बेईमानी करते हैं, कैसे कैसे हम काम करते हैं ताकि दौलत ले लें, और कुछ नहीं, ऐसे ऐसी ड्यूटीज काम, ऐसी ऐसी तरीके से हम पैसे की वजह से वो चीज़ें कर जाते हैं, सब पैसे की वजह से। और पैसे की हालत क्या है, माल से जिंदगी नहीं बनी, आज तक नहीं बनी, कोई खुशहाल माल से नहीं हुआ, किससे होता है, आमाल से होता है। आमाल को बेहतर करें, हम कब्र की फिक्र करें, आखिरत की फिक्र करें। और तीसरी आदत आज हमने कुछ सब चलना था, प्यारा का सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि सलमान बच्चों की तीसरी आदत मुझे बहुत पसंद है, या रसूल सल्लम मेरे माँ बाप पे कुर्बान, वो तीसरी आदत बच्चों की है। पहली आदत तो ये कि मिट्टी में खेलते हैं, दूसरी आदत ये कि मिट्टी में घोंदे बनाते हैं, और तीसरी आदत बच्चों की क्या है, रसूल सल्लम सलमान खूब तीसरी आदत तो सुभान अल्लाह, क्या अल्लाह के नबी ने, ये तो निगाह नबूवत है जो इतनी दूर तक पहुंच सकती है, कोई सोच भी नहीं सकता इस बात को, कौन सोच सकता है। फरमाया कि तीसरी मुझे बच्चों की आदत ये पसंद है कि ये रल मिल के खाते हैं, हाय पूरा माशरा बयान फरमा दिया, क्या करते हैं, रल मिल के खाते हैं, इनके दिल के अंदर किसी के लिए ना हसद होती है, ना किसी का बोझ होता है, ना किसी के माल से जलते हैं, ना किसी की जेब से पैसा निकालना चाहते हैं, ना किसी की चीज़ों को देख के हविस करते हैं, बिल्कुल साथ है। बल्कि क्या है कि इनमें हकीकतन वो पूरा उज पैदा होता है जो इस्लाम एक मुसलमान से चाहता है, पूरी वो चीज़ें कैफियत होती हैं। ये इतनी बुलंद कैफियत बताई अखलाक की नबी पाक सुन ने कि सुबहान अल्लाह पूरा दीन को लपेट लिया, इसलिए पूरी इबादत को आप एक तरफ रख दें और अखलाक की इस सिफ्त के इंसान एक तरफ रख दे, अल्हम्दुलिल्लाह ये बुलंद हो जाती इंसान की। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मुझे फख्र है चीज पे, कई कई दिन आप सल्लल्लाहु अलैहि वसल्लम के घर में खाना नहीं बनता था, और कभी खाना बन गया, सालन पक गया, रोटी आ गई, तो आपका क्या आदत शिफा थी, सालन लिया, रोटियों पे रखा, किसी बर्तनों में डाला, सबसे पहले मोहल्ले में जाना शुरू हो गए, हर घर को कटकटाया, बताया कोई है पता नहीं कौन है, मानने वाला या नहीं मानने वाला, और फिर उसको सफाई भी पेश करते थे, सफाई पहले फेस पे, क्योंकि देखें मैं आया हूँ, मैं मोहम्मद हूँ सल्लल्लाहु अलैहि वसल्लम, तो मैं किसी तबलीग या किसी आपको दावत देने के लिए नहीं आया, आज हमारे घर में खाना बना था तो मैंने सोचा आप भी मेरे साथ खाना खा लें, आप भी मेरे साथ खाना खा लें। तो ये है सिर्फ असल मुसलमान की, असल मुसलमान हदीस सही बुखारी और मुस्लिम की हदीस है, जिसमें नबी एक शात फरमाते हैं कि मुसलमान तो ऐसा है कि उसकी बाहमी मोहब्बत, शफकत, हंसियत, हमदर्दी की मिसाल अजीब दी है हदीस के अंदर, वो तो इस किस्म का है मुसलमान जो है, वो देखने ये है मुसलमान असल में, क्या कि उनकी मोहब्बत शफकत अगर देखना चाहते हैं आपस में, तो इस किस्म की है कि जैसे बीमारी की हालत में, बद ख्वाबी की हालत में, यानी नींद ना आती इंसान की, दो अजीब बीमारियाँ बीमारी की हालत में, बदख्वाबी की हालत के अंदर इसका साथ जो देता है इंसान का, कौन देता है साथ, पूरा साथ देने वाला कौन है, जिस्म है इंसान का, जिस्म नहीं छोड़ता, जिस्म उस वक्त छोड़ता है कि जब फारिग होना होता है उसमें, वरना पूरी बीमारी के साथ जो चीज़ चलती है वो क्या कर चलती है, जिस्म चलते हैं। क्या खूबसूरत मिसाल है, आप देखें सोच भी नहीं सकता आदमी। तो फरमाया एक मुसलमान का मुसलमान के साथ जो रिश्ता है, बाहमी मोहब्बत और शफकत है, वो इस किस्म की है कि वो किसी हालत के अंदर भी, किसी वजह से भी सोच भी नहीं सकता आदमी कि अपने दूसरे भाई को छोड़ दे। आज हमारा हाल देखें आप, अल्लाह अकबर, माशरे के अंदर किसी के ढेर लगे होते हैं, उसको साथ ही बेचारा भूख से मर रहा होता, सिसक रहे होते हैं बच्चे, कपड़ा नहीं होता, पीने के लिए पानी नहीं होता, अस्पताल में जाने के लिए फीस नहीं होती। एक कहानी नहीं है, आप जाके देखें अपने माशरे के अंदर। जी मुसलमान मुसलमान मवाली की बात आपको बता रहा हूँ। बुनियाद क्या है हमारी, आप ही देखें। मुसलमान की शान ये बताई जा रही है कि वो तो ऐसा हो ही नहीं सकता। तो ये भाई किस किस्म का मुसलमान है, हमें समझ नहीं आता। अखलाक जब तक इंसान के बुलंद नहीं होते तो ईमान की चाशनी क्या, इंसान को ईमान का पता नहीं चलता, इस्लाम है क्या। ये सब खामियां मौजूद हैं हमारे अंदर और ये हम कमजोरियां मौजूद हैं इस वक्त माशरे के अंदर। तो इससे हम अगर आंखें फेर लेंगे और उसकी तवज्जो नहीं देंगे तो ये कैसे हो सकता है कि काम चल जाएगा हमारा, कभी नहीं होगा। अल्लाह के नबी जैसे फरमाया है, एक हदीस में नबी बयान किया आपके सामने कि भाई मुझे वही हुई है, हाँ, कि हर आदमी जो है वो तवाज़ अख्तियार करे। ये किस तरफ इशारा है कि हर आदमी को चाहिए इस पर मेहनत करे, इस अखलाक को हम में ये चीज नहीं है। आज इतना हाल है कि ये तो बहुत बड़ी बात है कि आप लोगों को खाना तकसीम कर दें, किसी को भी मदद कर दें, किसी को सदका कर दें, किसी को पैसा दे दें, अपनी तजूरी की तरफ ख्याल जाता है। आज अपने बीवी बच्चों पर आदमी पैसा खर्च करता है, वो तो बहुत बात है। बीवी बच्चों के ऊपर पैसा खर्च करना बड़ा मुश्किल नजर आता है, गिनने लगता है कि नहीं नहीं ये ज्यादा है, ये थोड़ा है, फला है। और इबादत बहुत है, इबादत को पूछो ही ना, जाहिद भी हैं, आबद भी हैं, आजी भी हैं, गाजी भी हैं, पूरे टाइटल पूरे हैं। लेकिन जो मजहब की सबसे बड़ी चीज है घर ही के अंदर, मैं आप क्या बताऊं कि 80-90% हमारे घरों के अंदर फसाद ही इस चीज का होता है कि घर का खर्चा पूरा नहीं देता आदमी, ख्वाहिशात को दबा देता है, बच्चों की पूरा नहीं करता। अगर किसी तरफ से कोई बच्चा ख्वाहिश कर बैठता है या बीवी ख्वाहिश कर बैठती है तो उस सब जवाब उसके पास ही होता है कि नहीं नहीं ये महंगा है, ये नहीं हो सकता। अल्लाह के बंदे, खुदा अल्लाह तो फरमाता है कि तुम एक खर्च करो मैं 10 दूंगा, एक खर्च करो मैं 10 दूंगा। और ऐसी मुकद्दस जगहों पर मदीना में मक्का मुकर्रम इंसान पहुंचा होता है और वहां भी पैसे गिन रहा होता है कि भाई नहीं नहीं इतना खर्च ना हो जाए, कि ये ना हो जाए, वहां उस दुकान से चाय पी लो यहाँ ज्यादा मिलती है, नहीं यहाँ चलो एक ब्रेड पे भी गुजार। बड़े बड़े लोगों को मैंने देखा है, वल्लाह ही बड़े हैरान होता था जब पूछते आप कौन से होटल में खा रहे हैं, मैं बताते हैं अल्लाह दिए इस होटल में, आप कहाँ ठहरे, हम तो जी वो पाकिस्तानी सराय में ठहरे हुए। इतना बड़ा आदमी, इतना स्टेटस का आदमी और इस जगह पे भी मेहमान तो किसका है, अल्लाह के बंदे किसका मेहमान है, किसने तुझे बुलाया है, उस रब ने जिसने तुझे पैसा दिया है जगह तो यही है खर्च करने की। और जबकि खुद अल्लाह ताला इस पर गारंटी देता है कि जितना तू यहाँ खर्च करेगा उससे ज्यादा तुझे लेके भेजूंगा, तजवीज तेरी पूरी होंगी। तो जो इंसान इस कदर बुखेल हो जाए कि माशरे का वो क्या लिहाज करेगा, क्या हिसाब करेगा, खुद अपने भी खर्च नहीं करता, अपने ही जूता नहीं खरीदते, अपने ही मोजे नहीं खरीदते। बहुत से लोगों को देखता हूं मैं नमाज पढ़े होते हैं, पीछे से इतने बड़े सुराख होते हैं सॉक्स के ऊपर, कारोबारी लोग होते हैं, सॉक्स ही नहीं बदलते। ये अल्लाह के बंदे, अल्लाह कहता है कि मैंने तुम दिया है तो अच्छा पहनो, अच्छा खाओ, माशाल्लाह। ये फख्र के तौर पे नहीं है, अपनी तबीयत के लिए, अपने शौक के लिए, शौक के लिए। अगर अल्लाह आप पैसा दिया अच्छा खाएं, अच्छा पहने, खूबसूरत पहने। अल्लाह तो जमील है, जमील चीजों को तो पसंद करता है अल्लाह पाक, हम हाजिर फरमाते थे। तो मेरे भाई ये एक बच्चों की अजीब मिसाल नबी पाक ने इरशाद फरमाई कि रल मिल के खाते हैं। या एक बच्चे की मिसाल मैं आपको देखिए जल्दी से बात खत्म करता हूँ कि वाकई बच्चों के अंदर एक कैफियत। मुझे याद है एक वाकया, यह तो बहुत पुराना, एक खातून ने अपने बच्चों को भेजा मदरसे, ये दारुल उलूम या मदरसा जो भी होता है, पढ़ने के लिए। वहाँ हुआ क्या, वो बच्चा खाता नहीं था खाना, तो उसने उनको एक समोसा बंद करके दे दिया कि खाता पीता तो है ही नहीं, चलिए समोसा तो खा लेना जब तेरा लंच टाइम है। वो जब वापिस आया तो समोसा नहीं था, बड़े खुश हूँ खा के लिए भी माशाल्लाह। कल उसने क्या कहा, चलो देखते हैं खा गए, कल दो ही खा जाए। उस माँ तो रहते हैं खाए, उसने दो रख दिए। ये बिल्कुल सच्ची बात बता रहा हूँ आप। वो ले गया, दूसरे दिन वापिस आया, माँ ने देखा डब्बा दो गायब। वाह वाह माशाल्लाह, उसने तीन कर दिया, हत्या के होते होते 12 तक पहुँच गया। और 12 भी गायब, ये अल्लाह सेहत तो उसकी जवानी की वहीं है। और ये कहता है डब्बा खोलते हैं तो 12 भी गायब, क्या रास्ता खोला जाए। پتا کیا چلا کہ برخوردار جو ہیں وہ کلاس میں تقسیم کرتے ہیں لنچ کی ٹائم کلاس میں تقسیم کر دیتے تھے. تو بچوں کی واقعی یہ خاصیت ہے, آپ دیکھیں جب چھوٹے چھوٹے بچے کھیلتے ہیں نا تو آپ ان کو ٹافی دیں گے نا تو وہ ضرور دوسرا بچہ مانگے گا دے دے گا. اللہ کے نبی فرماتے ہیں اے انسان, 40 سال 50 سال کے بڈھو, 30 سال کے انسانوں, عقل کرو, اپنی جیبوں کو نکالو, اسلام کا نام کیوں بدنام کرتے ہو؟ اسلام کنجوسی نہیں سکھاتا, بلکہ کیا سکھاتا ہے؟ صدقات دو, زکات دو, ضرورت تک اپنے پاس رکھو. عائشہ صدیقہ کی کیا پہلی حدیث ہے کہ اس کے باوجود بھی سب کچھ پیارے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرما دیا, اس کے باوجود بھی اگر کوئی آدمی اس کو ضرورت سے زیادہ جمع کرے گا تو پھر وہ عقل مند نہیں ہو سکتا. اس کو کون کہہ سکتا ہے یہ عقل مند ہے کہ جو اپنے نبی کی بات نہیں سن رہا, اسی پہ اعتبار نہیں کہ بھائی میرا نبی کیا بات کر رہا ہے. اللہ سبحانہ تعالیٰ ہمیں ان تین نصیحتوں پہ عمل کرنے کی توفیق نصیب فرمائے. اللہ نے زندگی لی, تب چوتھی عادت انشاءاللہ اگلے جمعرات کو بیان کی جائے گی.